الحمدللہ رب العالمین والعاقبۃ المتقین والصلاۃ والسلام علی سید الانبیاء والمرسلین اما بعد اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الف لام را تلک آیات الکتاب الحکیم اکان الناس عجبا ان اوحینا الی رجل منہم ان انذر الناس وبشر الذين آمنوا ان لهم قدم صدق عند ربهم قال الكافرون ان هذا لساحر مبين صدق الله العظيم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم آج انشاءاللہ سورہ یونس اور سورہ ہود اور ان یہاں پہ سٹارٹ کرتے ہوئے چلتے ہیں. ان دو صورتوں میں خاص طور سے اگر ہم دیکھتے ہیں تو بہت زیادہ مناسبت اور ایک جیسی چیزیں اور ٹاپکس دیکھنے کو ملتے ہیں. مثلا دونوں ہی میں ایک تو حق اور باطل اور صحیح حق کو ماننے والے اور نہ ماننے والے دو قسم کے ڈفرینٹ گروہوں کا ذکر آتا ہے, اور پھر نبی علیہ الصلوۃ والسلام کے اوپر کو نہ ماننے, اور جیسے یہاں آیت نمبر دو کے اندر ہی ہم دیکھتے ہیں کارن ناسی آجا بن, یہ بہت اس طرح سے عجیب طریقے سے بیہیو کر رہے ہیں. حالانکہ یہ تو آپ کو دیکھ چکے ہیں سچے صادق اور امین, اور لیکن آخر میں کیا کہتے تھے, کافر ان ہذا لساحر مبین, یہ تو ایک کھلا واضح جادوگر ہے, ایک میجیشن ہے. تو اینی ہاؤ ان میں کافی سملر ٹاپکس ہیں دونوں کے اندر, اور سورہ یونس سے سٹارٹ اگر ہم کریں اور دیکھتے ہیں کہ یہ آرڈر کے حساب سے تربیتی نمبر 10 یعنی کہ 10th سورت قرآن پاک میں ہے, اور نزول کے اعتبار سے دس از دا 51st سورت, 51 نمبر پہ یہ نازل ہوئی. یہ بھی بالاتفاق مکی سورت ہے, اور اس میں 109 یعنی 109 آیات اور 11 رکوع ہیں. اس سورت کو ظاہر ہے سورہ یونس کا نام سے ہی بڑا واضح ہے کہ اس میں آگے چل کے ہم دیکھیں گے آیت نمبر 98 کے اندر کہ سورہ یونس کا اور حضرت یونس علیہ السلام کا اور ان کی قوم کا قصہ بیان ہوگا. تو اسی نسبت سے اسے سورہ یونس کہا جاتا ہے, اور اس میں بنیادی طور پر جو ایمان کے جو بنیادی بیسک ارکان اور عقائد اسپیشلی قرآن پاک ہے اس سے بحث کی گئی ہے, اور اسی لیے یہ ورس نمبر 2 میں بھی دیکھا کہ ان کے سامنے صاف صاف نشانیوں کے باوجود انہوں نے آخر میں کیا کہا, یہ میجیشن ہے اور یہ وہ. اور پھر آگے چلتے ہیں ہم ورس نمبر 6 پہ, تو ہم دیکھتے ہیں کہ ان فی اختلاف اللیل والنہار وما خلق اللہ فی السماوات والارض لآیات لقوم یتقون, کہ اللہ تعالیٰ کی نشانیاں بڑی واضح طور پہ ہیں ان لوگوں کے لیے جو غور و فکر کر کے اس پہ ایمان لانے کی وداؤٹ ایگو اور پریجڈز اور بیاس کے اس کو سمجھنے اور ماننے کا ایک اگر مزاج بنائیں گے تو ڈیفینیٹلی اس میں ہر چیز میں دنیا کی ہے, آسمانوں میں, زمین میں, ان میں سب کے لیے, ان لوگوں کے لیے یقیناً نشانیاں ہیں اور عبرت کی باتیں ہیں. اور اسی جب ان غور و فکر کی نشانیوں کو ہم دیکھتے ہیں تو اس کے بعد ہم دو قسم کے انسان گرو یا لوگوں میں تقسیم ہو جاتا ہے, دو قسم کے نظریے آ جاتے ہیں. ایک وہ جو اس کو ماننے والے ہوتے ہیں ان باتوں کو اور ان نشانیوں کو, اور ایک وہ گرو ہوتا ہے جو ان کو جھٹلانے والا یا ان کو نہ ماننے والا ہوتا ہے. اور جو ماننے والا ہوتا ہے آف کورس اس سے اگلی آیت میں ان الذین لا یرجون لقاءنا ورضوا بالحیاۃ الدنیا واطمأنوا بها والذین هم عن آیاتنا غافلون اولئک مأواهم النار بما كانوا یکسبون, یہ آیت نمبر 7 اور 8 میں جو جھٹلانے والے ہیں ان کے بارے میں ذکر ہوا کہ وہ یقیناً ان کا ٹھکانہ آگ ہے. اور پھر اس سے آگے آن ورڈز ہم دیکھتے ہیں کہ آیت نمبر 11 کے اندر پھر ولو یعجل اللہ للناس اشر الناس استعجالہم بالخیر لقضی علیہم اجلہم فنظر الذین الی آخر الایت, یہاں پہ ہم اس کی وجہ بتاتے ہیں کہ اس کے یہ جو جھوٹ جو اس کو جھٹلاتے ہیں اور جو اس کو نہ ماننے والے ہیں ان کی فطرت کی وجہ بتائی کہ ان کے اندر عجلت یعنی کہ جلد بازی, دے آر ویری ریسلیس, وہ جلد بازی میں فیصلے کرتے ہیں. اسی لیے یہاں پہ کہا گیا استعجالہم بالخیر لقضی علیہم اجلہم فنظر الذین, کہ یہ کیونکہ ان کی فطرت میں جلد بازی ہے اس وجہ سے ये जल्दबाजी में गलत दुआएं भी अपने और अपनी औलाद के लिए अजाब और हलाकत की दुआएं भी मांग बैठते हैं, लेकिन बेसिकली ये झुटलाने वालों का ही हाल है। और इसमें हुआ ये था कि जो कुफार थे वो नबी अलैहिस्सलाम को कहते थे कि आप कोई दूसरा कुरान ले आएँ या इसी कुरान में कुछ तब्दीलियाँ कर दें जो हमारे हिसाब से हमें सूट करती हों। और इसके जवाब में ज़ाहिर है कि नबी अलैहिस्सलाम ने उन्हें कहा कि मुझे इनमें से किसी बात का इख्तियार नहीं है, ये तो वही है, मैं तो सिर्फ़ अल्लाह की इत्तबा करने का पाबंद हूँ, आई एम जस्ट द मैसेंजर, आई डोंट हैव द अथॉरिटी टू यू नो चेंज एनीथिंग। ये तो जैसे अल्लाह ने ख़ुद कुरान पाक में कहा इन्ना नहनु नज़्ज़लना ज़िक्र व इन्ना लहू लहाफ़िज़ून, कि ये हमने इसे भेजा है इस कुरान को और हम ही इसकी हिफाजत करने वाले। इसीलिए आज हम देखते हैं कि वर्ड फॉर वर्ड ये उसी तरह से आज भी महफूज है कुरान, और इसकी एक आयत या एक हर्फ के अंदर भी रद्द बदल नहीं हुआ। तो उन्होंने आगे से, बल्कि नबी अलैहिस्सलाम ने उन्हें यह भी कहा कि मैं 40 ईयर्स से तुम्हारे साथ रहता हूँ, तुमने मुझे कभी झूठ बोलते हुए नहीं देखा। या एक और नुक्ता जो उन्होंने कहा कि मैंने कभी, तुमने मुझे ये नहीं देखा मैं किसी उस्ताद से इल्म हासिल कर रहा हूँ, यानी कि द होल वर्ल्ड एट दैट टाइम न्यू के ये एक उम्मी नबी हैं, इन पढ़ना लिखना नहीं जाते किसी किस्म की। इसीलिए जब इकरा बिस्म रब्बिकल्लज़ी खलक पहली आयत नाजिल हुई और जिब्राइल अलैहिस्सलाम लेके आए गार हिरा पर, तो नबी अलैहिस्सलाम ने फरमाया मा अना बिकारी, मुझे तो कुछ पढ़ना नहीं आता। तो वहाँ पे भी यही पता चलता है, क्योंकि नबी अलैहिस्सलाम पढ़ना लिखना नहीं जानते थे, एक सबको ये बात मालूम थी, और ना वो झूठ बोलते थे ना किसी किस्म का, सादिक और अमीन के टाइटल्स खुद मक्का वालों ने उन्हें दिए थे, और फिर भी वो इनकी बात को झुठलाते थे। यहाँ तक कि इसके बाद हम गौर कर रहे हैं अगर, तो जैसे बहुत सारी साहसिकता की किताबों में खुसूसन बुखारी शरीफ के अंदर भी अबू सुफियान और जो उस वक्त का हरकल यानी कि जो रूम का जो एम्परर था उसका किस्सा आता है कि एक मरतबा जब अबू सुफियान सीरिया के उस बिजेंटीन एम्पायर के इलाके में था, तो कुफर के ज़माने में, अभी इस वक्त ये मुसलमान नहीं हुए थे, तो वहाँ पर इसकी मुलाकात हुई कैसर रूम से, और हरकल जिसका नाम गालबन किताबों में आता है, उसने अबू सुफियान रज़ी अल्लाह अनु से सवाल किया कि क्या दावा नबूवत से पहले तुमने कभी नबी अलैहिस्सलाम को झूठ बोलते हुए सुना है। तो इस पर अबू सुफियान ने ख़ुद हरकल से उस वक्त, हालांकि वो मुसलमान नहीं हुए थे, तो काफिर और मुशरिक होने के बावजूद अबू सुफियान ने इस सवाल का जवाब नफ़ी में दिया कि नहीं, कभी भी उन्हें हमने झूठ बोलते हुए नहीं देखा। तो इसके बाद फिर वो हरकल का तारीखी बयान कि उसने कहा था ये कैसे हो सकता है कि वो लोगों के साथ तो झूठ ना बोले और अल्लाह पर झूठ बोलना शुरू कर दे। और ये बड़ा फेमस वाक्या हदीस की किताबों में मिलता है, जहाँ पर फिर वो बाद में जाके अपने जो एडवाइज़र्स थे उनसे मिला, और बज़ाहिर वो ईमान ले आया था, लेकिन अपने अहदे के, अपनी पावर छोड़ने के डर से कि अगर मैंने इनके सामने इकरार कर लिया तो ये तो मुझे हटा देंगे, मुझे बादशाह से हटा देंगे, तो इस वजह से वो उसने अपनी हिकमत के तहत ईमान बज़ाहिर ज़ाहरी तौर पे ज़ाहिर ना नहीं किया, और बहरहाल कुफर की हालत में मर गया। लेकिन बज़ाहिर उसका ये जवाब बहुत ज़्यादा इंफॉर्मेटिव है, और बहुत ज़्यादा अपनी इस कुरान की और नबी अलैहिस्सलाम के हक़ होने की दलील भी है। यहाँ तक कि क्योंकि ये सब वही के बग़ैर तो हो नहीं सकता। और यहाँ इस पे एक जो नुक्ता गौर करने का ये है कि इमाम राज़ी रहमतुल्लाह फरमाते हैं कि मुशरिकीन ने बचपन से नुज़ूल कुरान के ज़माने तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी का मुशाहिदा किया था, और वो जानते थे आपने ना किसी किताब का कभी मुताला किया है, ना किसी उस्ताद की शागिर्दी इख्तियार की है। फिर 40 साल गुजर गए तो आप सल्लल्लाहु अलैहि वसल्लम यक के बाद यकायक एक अजीम किताब इनके पास लेकर आ गए। तो इन बातों के बाद, और ये किताब भी कोई आम किताब नहीं थी, यानी वो ये भी लिखते हैं आगे कि यो जो इल्म उसूल के नवादिर, इल्म अहकाम की बारीकियों, इल्म अखलाक के लताइफ और पहलू के वाक़ियात के इसरार पर मुश्तमिल थी, जिसकी फसाहत और बलागत का मुकाबला करने से बड़े बड़े अदीब और शायर आजिज़ आ गए थे। तो यानी ये बहुत ही ऑनर की बात है, इमाम राज़ी रहमतुल्लाह फरमा रहे कि ये, और ये बिल्कुल वही बात है जो कुरान ने ख़ुद 3 मरतबा, आगे चल के सूरह हूद में हम देखेंगे, 3 मरतबा कुरान ने ख़ुद चैलेंज किया। पहली मरतबा कहा कि तुम एक कुरान ही ले आओ, और दूसरी मरतबा फिर वो जो आगे आएगा कि जैसी 10 सूरतें ले आओ, और फिर फाइनली सूरह बकरा में जो ये भी कहा फातू बिसूरत मिसली, कि एक सूरत भी इस जैसी ले आओ, बट ना कभी कोई ला सका और आइंदा ना कभी कोई ला सकेगा। तो इसके बाद जो मुशरिकीन और जो बुत परस्त जो बेसिकली आइडल वर्शिपर्स थे, पैगन्स थे, उनके बारे में बताया गया है अगली आयतों में। आयत नंबर 22 पे अगर हम देखते हैं, हुवल्लज़ी युसय्यिरुकुम फिल बर्री वल बहरी हत्ता इज़ा कुंतुम फिल फुल्की वजरैना बिहिम बिरीहिन इला आखिरिल आयत, कि ये सख्ती और मुसीबत के वक्त बड़े से बड़े मुशरिक भी झूठे माबूदों को भूलकर सच्चे माबूद को पुकारने पर मजबूर हो जाते हैं। जब कश्ती में जा रहे होते हैं कहीं एक बोट पे, कहीं सपोज़ करें कोई आज के ज़माने में कोई जहाज़ में, कोई एरोप्लेन में रहा, एक ज़रा सा टर्बुलेंस जब होती है जहाज़ में और एक कुछ 50 फीट भी जहाज़ नीचे जाके सिर्फ गोता खाता है, यानी कि डाइव करता है, विच इज़ इन एरोनॉटिकल टर्म्स या पायलट्स की ज़बान में इट्स नो बिग डील, मगर एक आम मुसाफिर जो आम बुरे से बुरा मुसलमान भी होता है वो फ़ौरन उसकी ज़बान पे ला इलाहा इल्लल्लाह आता है, और जैसे ही वो जहाज़ से सुकून से लैंड होता है और बाहर आता है तो फिर सब भूल के अपने कामों पर वो दोबारा लग जाता है। तो ये तो इस वक्त की आयत में भी हमने देखा, उस ज़माने में भी मुशरिकीन की एग्जैक्टली यही निशानी बताई गई, जब ये किश्ती में जा रहे होते हैं और कोई तूफ़ान आता है और इनकी जो बोट होती है उसको वो अपने सर इनसर्कल करता है, तो ये फ़ौरन कहते हैं हम एक अल्लाह पर ईमान लाते हैं और उसी से मांगना शुरू कर देते हैं, गिड़गिड़ाना शुरू कर देते हैं, और जैसे ही वो किनारे पे आती है तो सब भूल भाल कर दोबारा शिर्क में अपने कंटिन्यू शुरू कर दे हो जाते हैं। और फिर उनसे एक सवालिया अंदाज में अगर देखें, उन्हें एक तलकीन के अंदाज़ में उनसे ये कहा गया है और नबी अलैहिस्सलाम से ये कहा गया है, आप इनसे पूछेंगे तुम्हें आसमान और ज़मीन में रिस्क कौन देता है, तुम्हारे कानों और आँखों का मालिक कौन है, बेजान से जानदार को जानदार से बेजान को कौन पैदा करता है, क्या तुम अल्लाह से डरते नहीं हो, तो लेकिन बहरहाल वो फिर भी जुटलाते हैं। और इसीलिए फिर आयत नंबर वर्स 38 के अंदर जाके कुरान की सदाकत के हवाले से इन्हें चैलेंज किया गया, हम यकुलून अफ्तरा कुल फ़ातू बिसूरत मिसली, ये वो आयत जिसके अभी तस्करा चल रहा था कि एक सूरत इस जैसी ले आओ, आगे चल के सूरह हूद में इससे पहले क्योंकि वो नाजिल हुई थी आयत जहाँ पे कहा गया था 10 सूरतें ले आओ, यहाँ पे फाइनली ये फाइनल चैलेंज दिया कि एक सूरत सिर्फ ले आओ, लेकिन एक छोटी सी छोटी 3 सेंटेंसेस पे सूरत कुरान पाक में हमें मिलती है, इन्ना अतोईना कल कौसर फसवल रब कवनहर इन शनिकल अबतर, लेकिन वो आज तक एक ऐसी छोटी सी सूरत भी नहीं ला सके। फिर इसका सबब भी खुद ही अल्लाह ताला ने बताया, बलकज़बू अगली आयत में, बलकज़बू बिमा लम युहीतु बिइल्मिही वलम्मा यातीम तावीलु इला आखिरिल आयत, कि जिस वजह से ये लोग इसको झुटलाते हैं कुरान को, सब कुछ जानने के बाद सादिक अमीन कहने के बाद भी इन आयात को इन निशानियों को झुटलाते हैं, उसकी सबसे बड़ी वजह इनकी एक तो जहालत है और दूसरा इनका अदम इल्म है, यानी कि इनकी नॉन इन्फॉर्मेशन है, इनके पास किसी चीज़ का इल्म नहीं है, सिर्फ इस वजह से इसे झुटला देते हैं। जैसे पीछे हमने देखा था सूरह गालबन आराफ में, या उससे पहले जो बड़े से बड़े साइंटिस्ट भी होते हैं आजकल के ज़माने में, वो सिर्फ इस वजह से किसी चीज़ को झुठला देते हैं, वो एथियस्ट बन गया कि जी हमें साइंस के नाम के ऊपर कि वो हम इस चीज़ को मानेंगे नहीं, जैसे नील डिग्रास वगैरह का और इन बड़े बड़े जो एथियस्ट साइंटिस्ट हैं आजकल के ज़माने के, उनका गुजरा था कि बहरहाल उन अपने लाइल्मी की बुनियाद पर वो सिर्फ इसे झुठलाते हैं, वरना उनके पास कोई ऐसी दलील नहीं होती जिसकी बेस के ऊपर वो ऐसा करें। तो यहाँ पे भी यही निशानियाँ बताई गई, और फिर इसके बाद हम आगे और थोड़ा चलते हैं तो आयत नंबर 57 में हम देखते हैं, या अय्युहन नासु क़द जाअतकुम मौइज़तुम मिन रब्बिकुम व शिफ़ाउन लिमा फिस सुदूरि व हुदा व रहमतुन लिलमुमिनीन, कुरान पाक की सिफात आला सिफात का यहाँ पे जिक्र आया कि ये अल्लाह की तरफ से एक वाज़े बिल्कुल वाज है और एक बयान है, एक किताब है, कलामुल्लाह इसको इसीलिए कहते हैं, ये लोगों के सीनों के लिए हिदायत भी है, इसमें रहमत भी है जो मोमिनीन हो, जो इसे मानने वाले हों। और फिर आगे चल के हम देखते हैं टूअर्ड्स दी एंड ऑफ द सूरत आयत हम देखते हैं आगे कि ये नसीहत के लिए 3 किस्से अल्लाह पाक ने इसमें आगे चल के बयान किए। पहला हज़रत नूह अलैहिस्सलाम का, कि उनकी इतनी उम्र थी, उनके बारे में आता है उनकी 900 साल के करीब उम्र थी एक रिवायत में आता है, और उनके ज़माने तबलीग तमाम अम्बिया अलैहिस्सलाम जितने भी थे उनसे सबसे ज़्यादा टाइम दावत और तबलीग का और हक़ की दावत देने का नूह अलैहिस्सलाम का था, लेकिन उनके जो मुतबईन थे यानी कि उनके जो फॉलोअर्स थे, मानने वाले थे, उनकी तादाद फिर भी हम देखते हैं कि सबसे कम थी इनमें बहरहाल। और दूसरा किस्सा फिर देखते हैं कि हारून अलैहिस्सलाम का आता है कि जिन्होंने फिरौन जैसे खुदाई दावेदार का मुकाबला किया था। और थर्ड किस्सा हम देखते हैं फाइनली जो इस सूरत का क्रक्स था आयत नंबर 98 में जाके, वो हज़रत यूनुस अलैहिस्सलाम का किस्सा आ जाता है, जो فلولا كانت قرية ما آمنت فنفعها إيمانها إيمانها إلا قوم يونس لما آمنوا كشفنا عنهم عذاب الخزي خزي في خزي في الحياة الدنيا ومتعناهم إلى حين إلى آخر الآيات. إن آيتوں میں دیکھ رہے ہیں تیسرا قصہ جو حضرت یونس علیہ السلام کا بیان ہوا. ان کے بارے میں ایک چیز غور کرنے کی ہے کہ یہاں یونس علیہ السلام کا قرآن پاک میں چار مرتبہ قصہ بیان ہوا ہے, اور ان کی ایک خصوصیت, ان کو مچھلی والا پیغمبر یا یہ بھی کہا جاتا ہے, کیونکہ ان کے بارے میں فیمس بائبل میں بھی بک آف جوناز ہے جس کے اوپر پوری کرسچن آئیڈیالوجی بیس کرتی ہے, کہ جس طرح حضرت یونس علیہ السلام 3 دن مچھلی کے پیٹ میں رہے, ان کی کتاب کے مطابق 3 دن کیونکہ رہے تھے, ہم اکارڈنگ ٹو آر تھیولوجی وہ 40 ڈیز رہے تھے, بٹ اینی ہاؤ ان کی تھیولوجی کے مطابق جس طرح یونس علیہ السلام 3 دن مچھلی کے پیٹ میں رہے تھے اور پھر باہر آ گئے تھے, اسی طرح عیسیٰ علیہ السلام 3 دن مچھلی کے پیٹ سے مراد انہوں نے لیا کہ زمین کے اندر, یعنی کہ اپنی قبر میں گریو کے اندر بری ہوئے اور وہاں سے باہر آئے. تو یہ ان کی بک آف جوناس کے اندر بیسک جو سائن ہے عیسیٰ علیہ السلام کے گاڈ ہونے کا, وہ یہ بتایا جاتا ہے. تو یہاں بہرحال ان کی ہر تھیولوجی ہر ریلیجن کے اندر بہت زیادہ اہمیت ہے. پھر اسی میں ہم دیکھتے ہیں آگے جو اہل نینوا اس زمانے میں جو یہ علاقہ تھا اس کا, ان کے بارے میں آتا ہے کہ جو ان کی قوم تھی جن وہ توبہ کر انہوں نے توبہ اور استغفار شروع کر دی, اور وہ سچے دل سے ایمان لے آئے جیسے یہ باہر گئے عذاب کے لیے, اللہ کے لیے عذاب, اللہ سے ان کے لیے عذاب مانگ کر. اور وہ جب عذاب آنے والا تھا, انہوں نے دور سے دیکھا یہ چلے گئے, انہوں نے جلد بازی کی, انہوں نے ابھی آرڈر اللہ کا نہیں آیا تھا اور یہ نکل گئے. اس سے یہ کہ اللہ نے دکھانا تھا کہ کوئی اللہ کے آرڈر سے سپر سیڈ نہیں کر سکتا, اور پھر اسی لیے ان کی بہرحال قوم سے عذاب ٹل گیا. اور پھر اس کے ضمن میں ہم دیکھتے ہیں کہ مشرقین کو تنبیہ کی گئی ہے کہ تم ایسا نہ کرو. اور ان 3 قصوں کے ذکر کرنے کے بعد اور مشرقین کے ذکر کے بعد پھر فائنلی آیت نمبر 108 میں اگر ہم چاہتے ہیں تو ہم دیکھتے ہیں 108 نمبر پہ, قل یا ایھا الناس قد جاءکم الحق من ربکم فمن اهتدى فانما یهتدی لنفسہ. مومنین کو ایک تو بشارت, اور پھر دوسرا پہلے یہ بتایا گیا کہ جو بھی ایمان لائے گا وہ اپنے ہی بہتری کے لیے لائے گا, یہ تدیل نفسی, اپنے آپ اس میں اس کا اپنا فائدہ ہے کہ وہ ایمان لے. اور پھر انہیں بشارتیں بھی دی گئیں کہ یعنی اللہ کی مدد بہت قریب ہے, یہ ہماری سنت ہے کہ ہم بالآخر اہل ایمان کو نجات ضرور دیتے ہیں. آگے 108 اور 109 آیت میں وطب ما یوحا الیک واصبر حتی یحکم اللہ وهو خیر الحاکمین. اور اس کے بعد ہم دیکھتے ہیں کہ اس صورت کی جس طرح سے شروع میں اسٹارٹنگ میں قرآن کی عظمت اور اس کا بیان ہوا تھا اور اس کی اللہ حضور رسول صلی اللہ علیہ وسلم کی پیروی کا ہے, اور یہاں پہ ہم دیکھتے ہیں کہ سچ اس کی اینڈ بھی بالکل اسی طرح وطب ما یوحا الیہ کا, کہ اس پر اس کی اتباع کرو جو آپ کے اوپر وحی کی گئی ہے, اور ایک سچی کتاب ہے اس کی پیروی اور اس کی اتباع کرنے کا سب کو حکم دیا گیا ہے. اور اب ہم نیکسٹ 12 پارے کے اوپر جمپ اگر کرتے ہیں سورہ ہود کے اوپر, تو ہم دیکھتے ہیں کہ سورہ ہود کا بھی اس سے ٹاپک وائز بہت ساری جو ہمیں اس میں سملیرٹیز ملیں گی سورہ یونس کی طرح. اور سب سے پہلے اس کے اندر غور کرنے کی بات یہ ہے کہ اس صورت میں یہ ظاہر ہے نیکسٹ صورت ہے تو وہ 10th تھی, یہ 11th صورت ہے قرآن پاک کی, اور نزول کے اعتبار سے یہ 52nd صورت ہے, یعنی کہ 52 نمبر پہ یہ صورت نازل ہوئی تھی. اور اس کے بارے میں بھی صورت کے بارے میں یہ آتا ہے مکی صورت ہے, اور اس میں ٹوٹل 123 آیات ہیں اور 10 رکوع ہیں, 10 رکوز ہیں صورت کے اندر. اور اس صورت میں بھی ظاہر ہے کیونکہ سورہ ہود حضرت ہود علیہ السلام کا واقعہ اور ان کی قوم کا قصہ آتا ہے, تو آگے چل کے آئے گا آیت نمبر 50 اور 60 کے اندر ہم دیکھیں گے, تو اس وجہ سے اسے سورہ ہود کہا گیا. اس میں سب سے پہلے تو ہم دیکھتے ہیں اسی طرح بالکل جیسے اس سورہ یونس میں تھا کہ قرآن کی عظمت اور شان بیان ہوئی شروع کی آیتوں میں, اور پھر یہ قرآن کے محکم ہونے کی ایک بڑی وجہ جو یہاں پہ بتائی گئی, جو حکیم بھی ہے اور خبیر بھی ہے اللہ, یعنی کہ حکمت بھی ہے اور خبر بھی رکھتا ہے. تو انسان کے یعنی پاسٹ پریزنٹ فیوچر, اس کی نفسیات, کمزوریوں اور جتنی ضروریات ہیں ان کا بخوبی علم رکھتا ہے. پھر یہ دلائل توحید کے دینے کے بعد اللہ تعالیٰ نے کہ ساری مخلوق کو رزق دینے والا اللہ ہی ہے، خواہ وہ مخلوق انسان ہو، جن ہو، جو کوئی بھی جانور ہو، پھر آگے چل کے آسمان اور زمینوں کو اللہ ہی نے پیدا کیا، یہ ساری وہی اگزیکٹلی اس طرح کے ٹاپکس آتے ہیں. اور پھر ضد اور انات کی، یہ جو لوگ نہ ماننے والے ہیں دوسرے، وہی وہ جو غور و فکر نہیں کرتے اللہ کی آیات میں، وہ اسی ضد اور انات کی ایک بلائنڈنس کے اندر پڑے رہتے ہیں اور نہ نہیں مانتے. اور پھر ہم دیکھتے ہیں اس کی آیت نمبر 13 کے اندر، ہم یقول نفترا قل فاتو بعشری سور مثلی، یہ وہ تھی جو لاس آیت سے پہلے نازل ہوئی تھی، کہ قرآن میں 3 مرتبہ مشرقین کو چیلنج کیا تھا اللہ نے. پہلی مرتبہ کہا تھا کہ اس جیسا پورا قرآن لے آؤ، اور دوسری مرتبہ اللہ نے کہا تھا یہاں پہ کہ اس جیسی 10 صورتیں لے، اور اس سے پہلے سورہ بقرہ میں گزرا تھا آیت نمبر 23 کے اندر کہ اس جیسی فاتو بھی صورت مثلی، ایک صورت ہی لے آؤ. لیکن تینوں بار وہ اس ظاہر چیلنج کو کوئی قبول نہیں کر سکا. اب اس صورت میں بھی اگزیکٹلی اسی طرح سے ہم آگے چلتے ہیں، تو آیت نمبر 15 میں من کانا یرید الحیات الدنیا وزینتا نوفی الیہم اعمالہم وفیہم فیہا لا یبخسون، کے انہی دو قسم کے گروہوں کا ذکر ہے، ایک ماننے والے جو پیروی کرتے ہیں اور ایک نہ ماننے والے. آیت نمبر 15 سے لے کر آگے ہم دیکھتے ہیں 17 میں بھی کئی بار ہے. پھر ایک بات غور کرنے کی ہے کہ یہاں پہ ایک قرآن کا ایک بہت ہی عجیب انداز ہے، انہیں ایک تو دلائل کے ذریعے یعنی لاجک اور منطق کے ذریعے انہیں کفار جو مشرکین ہیں انہیں ایک با با اپنا میسج دینے کی کوشش ہوتی ہے، اور دوسری طرف ایک جو ڈفرینٹ سٹوریز ہوتے ہیں، قصے ہوتے ہیں، واقعات ہوتے ہیں، انہیں بیان کیا جاتا ہے. اور اسی طرح پھر ایک تک تک ایک کیونکہ ایک تکوینی طریقہ ہوتا ہے اور ایک تشریحی طریقہ ہوتا ہے، تو دونوں کو اختیار کیا گیا ہے. تکوینی مینس کے آپ ایک جو انسان دیکھ سکتا ہے، جو انسان فیل کر سکتا ہے، جو انسان کے سامنے کھلے واضح دلائل ہوتے ہیں، ان کی آسمان زمین اور یہ جو ڈفرینٹ گرینری واٹر فالز ماؤنٹینز دنیا کی جو الگ ہی تخلیقات ہیں ان کے اوپر، اور پھر تشریح کے اندر پھر وہ دلائل کے ساتھ قصے اور واقعات جو پرانی قوموں کے ہوتے ہیں وہ بیان ہوتے ہیں. اور پھر یہاں پہ ہم دیکھتے ہیں آگے اس کے اندر کہ وحی اور نبوت اور قرآن کے بارے میں. سب سے پہلے تو قرآن کی جو صداقت اور جو توحید رسالت کی حقانیت کے دلائل ذکر کیے ہیں، اور اس کے بعد پھر دیکھتے ہیں ہم کہ حضرت نوح علیہ السلام، ہود علیہ السلام، صالح علیہ السلام، لوط علیہ السلام، شعیب، موسیٰ، ہارون علیہ الصلوۃ والسلام جتنے ہیں، ان کے بیان قصے بیان ہونے کے بعد. اور پھر یہ دیکھتے ہیں کہ تمام جو قصے ہیں یہ ان میں اصل میں اسباب نبی علیہ الصلوۃ والسلام کی نبوت کی سچائی کا ہوتا ہے، کیونکہ ظاہر ہے کہ نبی علیہ الصلوۃ والسلام کو یہ قصے معلوم ہونے کی اور کوئی صورت نہیں تھی، نہ ان کے پاس کوئی استاد تھا جس سے وہ علم حاصل کرتے، نہ وہ خود پڑھے لکھے تھے کہ کسی مطالعے کے ذریعے کر لیتے، اور لیکن بہرحال ان کے پاس یہ انفارمیشن تھی سب قوموں کی، پچھلی قوموں کی. تو یہ خود ان اٹ سیلف اس بات کی دلیل تھی کہ وہ ایک سچے اور صحیح حق نبی ہیں، اور مشرکین مکہ سب یہ باتیں جانتے تھے، انہیں صادق امین کہتے تھے، جیسے پیچھے بات گزری. اگزیکٹلی سورہ یونس اور ہود کا یہ کمپیریزنز ہیں بہت زیادہ. اور یہ غیب کی خبریں لانا، بیسیکلی اگر ہم دیکھیں آیت نمبر 49، تلک من انباء الغیب نوحیہا الیک ما کنت تعلم، الی آخر آیت، کے یہ غیب کی خبریں لانا نبی علیہ الصلوۃ والسلام کے لیے پوسیبل ہی نہیں تھا ظاہر ہے. تو بہرحال وہ پھر بھی کس طرح سے لا رہے تھے، تو یہ خود ان اٹ سیلف اس بات کی دلیل تھی کہ آپ علیہ الصلوۃ والسلام ایک سچے نبی ہیں، اور ان کو ماننا اور فالو کرنا ہر کسی کی ذمہ داری ہے. اور ان اس کے بعد یہ جو حضرت موسیٰ اور ہارون علیہ السلام کا قصہ بیان ہوا ہے، ہوتا ہے ان آیتوں میں. اور پھر اس کے بعد ہم دیکھتے ہیں کہ عبرتیں اور نشانیاں کے طور پہ ایک ایمفسس ہوتا ہے، وما ظلم، یہ آیت نمبر 100 کے اندر، اگزیکٹلی 100 نمبر پہ، ذالک من انباء القرآن نقصہ علیک منہا قائم و حصید، کہ اس میں بہت ساری جو صحیح پونڈر کرنے والے لوگ ہیں، سوچ بچار کرنے والے ہیں، غور فکر کرنے والے لوگ ہیں، ان کے لیے اس کے اندر بہت ساری عبرتیں اور نشانیاں ہیں. اور اس کے بعد پھر بہت ہی ایک امپورٹنٹ ٹاپک جو خاص طور سے سورت کے حوالے سے ہم دیکھیں گے کہ ورس نمبر 112 کے اندر آتا ہے، ولا وَإِن كُلَّ لَمَّا يُوَفِّيَنَّهُمْ رَبَّكَ عَلِمُ بِمَا يَعْمَلُونَ خَبِيرٌ فَاسْتَقِمْ كَمَا أُمِرْتَ فاستقم کما امرتا، یہ آیت کے بارے میں بہت زیادہ اس کی سگنیفیکنس ہے، کیونکہ فاستقم یعنی کہ آپ نبی علیہ الصلوۃ والسلام سے خطاب ہو رہا ہے، اور ظاہر ہے قرآن کیونکہ سب سے خطاب کرتا ہے تو ہم سب سے بھی، کہ فاستقم کما امرتا، کیا تم استقامت اختیار کرو جیسے کہ تمہیں آرڈر ہوا ہے، خاص طور سے اس آیت نمبر 112 میں. تو اس کے بارے میں حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم پر یہ آیت جو تھی خاص طور سے، اس سے زیادہ سخت آیت کوئی نازل نہیں ہوئی تھی. اور بعض دوسری روایات سے ہمیں پتہ چلتا ہے صحابہ کرام رضی اللہ تعالیٰ عنہ، انہوں نے ایک موقع پر نبی علیہ الصلوۃ والسلام کی جو داڑھی میں کچھ سفید بال دیکھے، بال بعض روایات میں 12 کا آتا ہے فگر، بعض میں 14 کا آتا ہے، جو اتنے بھی کچھ چند گنے یعنی کاؤنٹیبل جو وائٹ بال تھے، وہ جب دیکھے تو انہوں نے نبی علیہ الصلوۃ والسلام سے پوچھا آپ پر بڑھاپا بہت تیزی سے آ رہا ہے. تو اس پر نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ مجھے سورہ ہود اور اس جیسی دوسری صورتوں نے بوڑھا کر دیا. اور اس میں خاص طور سے جو علماء کرام فرماتے ہیں، اس میں خاص طور سے جو تفاسیر میں لکھا ہے وہ یہی 112 نمبر پہ جو آیت ہے فاستقم کما امرتا، یہ نبی علیہ الصلوۃ والسلام کو غم میں مبتلا کر دیتی تھی، کیونکہ نبی علیہ الصلوۃ والسلام یہ سمجھتے تھے کہ جس طرح کا مجھے آرڈر ہوا ہے وہ میں کیسے، یعنی اللہ کی شایان شان تو کوئی بھی انسان کے بس کی بات ہی نہیں کہ وہ پیغام آگے کسی کو دے سکے. اور یہاں پہ کہا ہے فاستقم کما امرتا، کہ جیسے آپ اس طرح سے استقامت اختیار کریں جیسے کہ آپ کو آرڈر ہوا ہے. اور یہ پاسبل ہی نہیں کہ یعنی اللہ کی شایان شان کوئی بھی اس لیول پہ جا کے آرڈر کو پورا کر سکے. تو اس وجہ سے یہ آیت نبی علیہ الصلوۃ والسلام کو پریشان کر. اس کے بعد ظاہر ہے کسی کے بس کی بات ہی نہیں اس استقامت کو اللہ کے شایان شان کرنا، اور یہی بات جو نبی علیہ الصلوۃ والسلام کو پریشان کرتی تھی، اور وہ اس غم میں ان کے داڑھی پہ سفید بال آ گئے، یہ اس کے روایات سے پتہ چلتا ہے. اور پھر آگے استقامت کی کے بارے میں اگر ہم غور کریں آیت نمبر 103 کے اندر، کہ ایک وکزال کا اخذ رب کا اذا اخذ القرآہ ظالمت من اخذ علیم شدید، کہ استقامت خود ایک، کیونکہ پہلی بات تو یہ اس کو اس طرح سے اینگل سے سمجھنا چاہیے کہ استقامت خود ایک کرامت ہی ہے، کیونکہ ہم جیسے کمزوروں کے بس کی تو بات ہی نہیں ہے استقامت کرنا. اسی لیے ایک دعا نبی علیہ الصلوۃ والسلام نے ہمیں سکھائی کہ اللہ سے اپنے لیے استقامت کی دعا نہ مانگو بلکہ اپنے لیے عافیت کی دعا مانگو. استقامت اور عافیت میں فرق سمجھنا چاہیے کہ استقامت یہ ہے، فار ایگزامپل گاڈ فوربڈ، خدا نہ خواستہ ایک بندہ ہے اس نے کوئی اس کو پولیس پکڑ کے لے گئی، وہ جیل میں چلا گیا، اسے اب سزا مل رہی ہے، یا وہ کوئی آدمی ہے اس پہ برے حالات آ رہے ہیں، وہ ان پہ صبر کر رہا ہے اور ڈٹا ہوا ہے، پھر بھی اللہ کا شکر ادا کر رہا ہے، یہ استقامت ضرور ہے. لیکن ایک عافیت ہے جو کہ یہ مانگنا ہے اللہ سے کہ میرے اوپر برا حال آئی نہ، کہ بندہ وہ جو جیل میں جائے ہی نہ اور برے حالات دیکھے ہی نہ، یہ عافیت ہے. تو نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ اللہ سے عافیت مانگا کرو، استقامت نہیں مانگا کرو، یعنی کہ پہلے برائی آئے ہی نہ، بندے کے اوپر برے حالات آئے ہی نہ. اور یہی اس کے اوپر ہم یہاں پہ آگے موسیٰ علیہ السلام کے واقعے میں بھی غور کریں تو اسی یعنی غور کرنے سے پتہ چلتا ہے کہ فرعون کی جو مذمت کرتے ہوئے اللہ تعالیٰ نے اس آیت نمبر 102 میں کیا کہا کہ اور تمہارا پروردگار جب فرعون نافرمان بستیوں کو پکڑا کرتا ہے تو اس کی پکڑ اسی طرح ہوتی ہے، بے شک دکھ دینے والی اور سخت. ان قصوں میں اس شخص کے لیے عبرت ہے جو عذاب آخرت سے ڈرتا ہے. تو اللہ کی پکڑ بڑی سخت ہوتی ہے، اس سے ڈرنا چاہیے، اس سے عافیت مانگنی چاہیے اللہ سے. سرکش جو قومیں ہوتی ہیں ان کی گرفت اللہ جب آتی ہے، اللہ کے جو پہلے پیچھے گزرا تھا کہ اللہ کے اندھیر ہے، اندھیر نہیں لیکن جو اللہ کا عذاب ہے وہ آتا ہے جب، تو بڑا سخت ہوتا ہے، اس سے ڈرنا چاہیے. اور آگے اسی کی نسبت سے اگر ہم غور کریں آیت نمبر 116 کے اندر، فلولا کان من القرون من قبلکم اولو بقیۃ ینہون عن الفساد الاخر الایت، اس کے اندر آیت نمبر 116 میں یہ اگر ہم غور کریں کہ اللہ کا عذاب آتا کب ہے، اللہ کا عذاب اس وقت نازل ہوتا ہے جب اس کے اندر دو خرابیاں بیسکلی پیدا ہو جائیں لوگوں میں. پہلی خرابی یہ کہ ایسا درد مند اور ہوش مند لوگ نہیں رہتے جو انہیں فتنہ فساد سے منع کریں، یعنی لوگ برائی میں مبتلا ہیں اور انہیں کوئی روکنے والا اس برائی سے نہ رہے جس قوم میں. اور دوسری نشانی یہ بتائی کہ جو قوم حد سے زیادہ گزر جاتی ہے عیاشی میں، اپنے عیش و عشرت میں اور گناہوں میں بہت زیادہ ایمپل کثرت سے شروع ہو جاتی ہے کرنا، تو ان لوگوں پہ اللہ کا عذاب نازل ہوتا ہے. اور پھر آگے آیت نمبر 120 میں نبی علیہ الصلوۃ والسلام کو تسلی دی، کل نقص علیکم من انباء رسول ما نثبت به، کہ آپ ثابت لاخر لائق، کہ آپ ثابت قدم رہے ہیں. اور اس میں نبی علیہ الصلوۃ والسلام کو ایک لحاظ سے اگر ہم دیکھتے ہیں تو انہیں مضبوط ہونے کا، ان کے دل کو مضبوط کرنے کا، ثابت قدم رہنے کا انہیں تسلی ایک طرح سے دی گئی. آگے ہم چلتے ہیں، آج ہی انشاءاللہ کوشش کرتے ہیں سورہ یوسف کو کرنے کی. اس کے بارے میں تو ایکچولی اتنی زیادہ تفاسیر اور پوری پوری بکس لکھی جا چکی ہیں کہ اس کے بارے میں جتنا بھی یعنی کہا جائے وہ ایکچولی کم ہی ہوگا. تو اس اعتبار سے تو سورہ یوسف میں جو پوری صورت میں ہم دیکھتے ہیں تو ہمیں صرف یوسف علیہ السلام کا خصوصاً خاص طور سے ایک بالکل سٹیپ بائی سٹیپ جو ان کی پوری سٹوری ہے وہ دیکھنے کو ملتی ہے. اسی لیے نحنو احسن القصص کہا گیا ہے اسے قرآن میں ہی خود، نحنو قص علیکا احسن القصص، یہ آیت نمبر 2 کے اندر. تو اسے بہت ہی بہترین قصہ خود قرآن پاک نے قرار دیا. تو اس لیے ہمیں اس میں بہت زیادہ ایک ایک آیت میں انڈیویجولی جانے کی ضرورت نہیں ہے، کاز اس کے اوپر اتنی زیادہ تفاسیر اور ایک پوری پوری بک صرف اسے ایک صورت کے اوپر لکھی جا چکی ہیں کہ ان کا ایزیلی اور مطالعہ اویلیبل ہے. اور ایون بچہ بچہ ان کی سٹوری سے اگر ہم دیکھتے ہیں ایک نارمل مسلم گھرانے میں، ایک نارمل کوئی بھی مسلم فیملی کے اندر، تو وہ ان کی سٹوری سے واقف ہوتا ہے. ایون دو اس کو نہ پتا ہو سورہ یوسف کوئی سورت بھی ہے یا قرآن کا حصہ ہے، لیکن وہ ان کی سٹوری سے ضرور. اور ایون نان مسلمس، کیونکہ یہ بنو اسرائیل تھے ظاہر ہے، جو حضرت یعقوب علیہ السلام جنہیں اسرائیل کہا جاتا ہے، ان کے 12 بیٹوں میں سے یہ یوسف بھی تھے. تو ان کی ڈیٹیل ظاہر ہے سورہ بنی اسرائیل میں آگے چل کے انشاءاللہ بنو اسرائیل کے اوپر بات ہوگی کہ وہ کون تھے اور کس طرح سے ڈیٹیل ان کے اندر، ان کی پروجنی جس طرح چلتی ہے اور آگے. اور بہرحال یہاں پہ ہم صرف اس کے جو کی پوائنٹس ہیں انہیں ڈسکس کرنے کی کوشش کرتے ہیں کہ یہ مکی صورت ظاہر ہے اور آن آرڈر کے حساب سے 12th صورت بنتی ہے قرآن پاک کی، لیکن نزول کے اعتبار سے یعنی نازل ہونے والی صورت یہ نمبر 53 بنتی ہے. اور اس صورت میں 111 آیات ہیں اور 12 رکوع ہیں، 12 رکوع ہیں اس صورت میں. اور ظاہر ہے اسے سورہ یوسف کہنے کی وجہ یہ ہے کیونکہ اس میں پورا، ابھی ہم اگر غور کریں صرف بیسک ترجمہ اٹھا کے ہی اگر ہم دیکھ لیں قرآن پاک کا، تو اس میں پورا سورہ یوسف میں یوسف علیہ الصلوۃ والسلام کا قصہ بیان ہوتا ہے اور پوری سٹوری شروع سے آخر تک بالکل سٹیپ بائی سٹیپ چلتی ہے اسی کے اندر. اور اس واقعے میں کوئی تکرار نہیں ہے، یعنی کہ تکرار مینس کہ بہت سارے انبیاء کے قصے ڈفرینٹ جگہوں پر ڈفرینٹ طریقے سے آتے ہیں، یعنی الگ الگ ان کے واقعات. موسیٰ علیہ السلام کا کئی مرتبہ غالباً 70-something مرتبہ آتا ہے، ابراہیم علیہ السلام کا، عیسیٰ علیہ السلام کا، ان سب کے واقعات ڈفرینٹ جگہ. یوسف علیہ السلام کا اسی ایک جگہ پہ پوری سٹوری وداؤٹ اینی تکرار کے یعنی چلتی ہے. اور ان کا جو واقعہ ہے اس کا کوئی چھوٹے سے چھوٹا حصہ بھی کسی دوسری صورت میں مذکور نہیں ہے، پورا کا پورا قصہ ان کی جو لائف کا ہے وہ یہیں پہ اللہ نے بیان کیا. اور پھر اسے احسن القصص جیسے کہ آیت نمبر 2 میں آتا ہے کہ اللہ نے خود قرار دیا، کیونکہ اس قصے میں جتنی عبرتیں اور نصیحتیں پائی جاتی ہیں وہ شاید ہی کسی دوسرے قصے میں پائی جاتی ہوں. آگے چل کے انشاءاللہ انہیں ہم آرڈرلی فیشن پوائنٹ ٹو پوائنٹ کرنے کی کوشش کریں گے، لیکن اس میں بنیادی باتیں ہم اگر غور کریں بیسکلی جو اس صورت کے اندر پتہ چلتی ہیں کہ یہ کمپیکٹ ایک بالکل جامعت اس قصے کے اندر ہمیں ملتی ہے. ایک ایسا قصہ ہے جس میں دین کے بھی ہمیں رہنمائی ملتی ہے، دنیا کی بھی ملتی ہے، توحید کی بھی ملتی ہے، سیرت و سوانح کی بھی. اس میں خوابوں کی تعبیر کا ایک بالکل الگ پہلو، جو بعض روایات میں آتا ہے کہ خواب، سچے خواب جو ہوتے ہیں وہ وحی کا درجہ رکھتے ہیں. ایک روایت میں آتا ہے کہ 146 جو وحی کا حصہ ہے وہ خواب ہی ہوتے ہیں. دوسری روایت میں آتا ہے 172واں جو حصہ ہوتا ہے وحی کا وہ خواب ہوتے ہیں. لیکن بہرحال یہ روایت بھی ملتی ہیں. اور پھر اس میں ہمیں معاشی جو خوشحالی کی تدبیریں جو ہم دیکھتے ہیں یوسف علیہ السلام نے انہیں कॉटन जो उनका जो कपास वगैरह की जो प्रिजर्व करने की जो उन्हें तरीका बताया कि इसे अपने शेल के अंदर ही महफूज कर दो। और फिर हम देखते हैं इसमें हुसन और इश्क की एक रोमांस की हमें कहानी मिलती है, जो ज़ुबैदा और यूसुफ़ अलैहिस्सलाम के वाक़े में जहाँ औरतों ने अपने हाथ काट लिए। फिर हमें एक जोहद और तकवे की भी, कि यूसुफ़ अलैहिस्सलाम का जो मकाम था इतने जुल्म सितम के बावजूद उन्होंने जोहद और तकवा दिखाया। और फिर इसमें अंबिया और सालेहीन का भी हमें तذکرہ मिलता है, और फरिश्तों के, परिंदों के, जिनों, इंसानों के, सब के, जानवरों के, यहाँ तक कि इवन गाय का जिक्र आता है उसके बारे में, और शयातीन का भी जिक्र आता है। और इवन दो बड़े बड़े बादशाह, जो बादशाह रूलर्स हैं, ताजर हैं, इवन आलम जाहिल, हर किसी के हालात का अगर हम गौर करें तो इस सूरत के अंदर हमें कोई ना कोई एक झलक ज़रूर नज़र आती है। तो इसीलिए हर चीज़ में जाना तो पॉसिबली इम्पॉसिबल है, ज़ाहिर है एक खुलासे के अंदर। हम सिर्फ मोटे इन की पॉइंट्स को इंशाल्लाह हाईलाइट करने की कोशिश करते हैं। फिर इसमें बहुत हर तरह के वाक़यात में हम देखते हैं, लेकिन हज़रत यूसुफ़ अलैहिस्सलाम के जो हालात हैं इन्हें नबी अलैहिस्सलाम के हालात से बहुत ज़्यादा मुमासलत, एक सिमिलैरिटी हासिल है, कि जिस तरह यूसुफ़ अलैहिस्सलाम की तरह हमारे नबी अलैहिस्सलाम को भी, जो उनके कुरैशी भाई थे जो मक्का वाले, उन्होंने उनसे हसद किया, उन्हें यहाँ तक कि उन्हें कत्ल का मंसूबा बनाया, जिसकी वजह से उन्हें मक्का छोड़कर भी जाना पड़ा और वो 3 दिन तक गारे सौर में रपोश होना पड़ा। और इन सब वाक़यात के अंदर कहीं ना कहीं हमें सिमिलैरिटीज़ मिलती हैं, यहाँ तक कि बिल्कुल एंड में जब देखते हैं फ़तह मक्का के बाद, जब नबी अलैहिस्सलाम के सामने वही कुरैशी जिन्होंने जुल्म और सितम किया और आपको यहाँ तक कि हिजरत करने में मजबूर किया वो आए, तो नबी अलैहिस्सलाम ने उनसे फरमाया कि मैं आज तुमसे वही कहता हूँ जो यूसुफ़ अलैहिस्सलाम ने अपनी अपने भाइयों से कहा था, ला तसरीब अलैकुमुल यौम, कि जाओ तुम आज़ाद हो, तुम पर कोई इल्ज़ाम नहीं, ला तसरीब अलैकुमुल यौम, आज के दिन मैं भी तुम्हें उसी तरह माफ़ करता हूँ कि जिस तरह से यूसुफ़ अलैहिस्सलाम ने अपने भाइयों को माफ़ किया। अच्छा, फिर इसके बाद इस किस्से को जो यूसुफ़ अलैहिस्सलाम का है, इसको एक क्विकली इसके ऊपर से अगर हम नज़र डालें तो इसमें की पॉइंट बहुत सारे हमें गौर करने के लिए मिलते हैं यूसुफ़ अलैहिस्सलाम की पूरी स्टोरी के अंदर। सबसे पहली बात ये पता चलती है कि जो याकूब अलैहिस्सलाम थे, यानी जिन्हें इसराइल बोला जाता है, जेकब बोलते हैं बाइबल वगैरह के अंदर, तो उनके 12 बेटे थे, और जो यूसुफ़ अलैहिस्सलाम थे वो गैर मामूली तौर पर बहुत ही ब्यूटीफुल, हसीन और ख़ूबसूरत थे। इनकी सीरत और सूरत दोनों के हुस्न की वजह से उनके जो वालिद यानी कि हज़रत याकूब अलैहिस्सलाम थे, उनसे बहुत ज़्यादा मोहब्बत करते थे, उनसे बहुत ज़्यादा क्लोज़ थे। और एक क्लोज़ होने की वजह ये भी थी कि ये और इनके जो भाई, सगे भाई थे बिन्यामीन, ये सबसे छोटे थे। इनके जो 12 भाई हैं इनमें सबसे छोटे हज़रत यूसुफ़ अलैहिस्सलाम और हज़रत ये बिन्यामीन, क्योंकि बाज़ रिवायात में ये भी आता है कि बाद में जब इन्हें अल्लाह ने माफ़ कर दिया, जो सूरत के एंड में हमें पता भी चलता है, तो इन सब भाइयों को अल्लाह ने नबूवत अता फ़रमा दी थी। तो बहरहाल वो रिवायत जितनी भी स्ट्रॉन्ग हो या वीक नरेशन पे हो, लेकिन ये बिन्यामीन और ये सबसे छोटे भाई, सगे भाई थे दोनों, और एक ही माँ के सिन की थे, और इनकी वालदा का इंतकाल हो चुका था, तो ये भी एक वजह थी जिसकी वजह से याकूब अलैहिस्सलाम इनसे ख़ास मोहब्बत करते थे। एक गौर करने की बात अगर हम इसी हवाले से देखें, हज़रत हसन रज़ी अल्लाह ताला अनु की बेटी से किसी ने सवाल किया गया, पूछा कि आपको अपने बच्चों में सबसे ज़्यादा मोहब्बत किससे है, तो उन्होंने इसका जवाब दिया, छोटे से जब जब तक कि वो बड़ा ना हो जाए, गायब से जब तक कि वो वापस ना आ जाए, बीमार से जब तक कि वो तंदुरुस्त ना हो जाए, इस मोहब्बत की वजह से भाई हसद में मुब्तला हो गए, इसी मोहब्बत की वजह से। जो हज़रत बीवी हसन रज़ी अल्लाह अन्हु की बेटी ने भी फरमाया कि छोटे से एक नॉर्मल भी एक फितरत, एक नेचुरल एक अल्लाह ने एक हिज रखी है कि उससे ज़्यादा प्यार होता है, और यही वो वजह थी जो भाइयों जिसकी वजह से भाइयों को उनसे हसद हुआ। वो अपने वालिद को नॉर्मल के जी हम तफरी करने घूमने फिरने जा रहे हैं लेके ये कहकर ले गई यूसुफ़ अलैहिस्सलाम को, वहाँ से काफ़िला गुजर रहा था, उन्होंने पानी निकालने इन्होंने कुएं में फेंक दिया, उस काफ़िले ने फिर इन्हें एक डोल निकाला तो उस डोल में ये ऊपर आ गए, और ये बहुत ज़्यादा डिटेल में कुरान पाक में और तफ़सीर में स्टोरी जिस तरह चल रही है। और इन काफ़िले वालों ने इन्हें मिस्र जाकर बेच दिया, और अजीज़ मिस्र ने इन्हें ख़रीद लिया, वो जवान हुए तो उसी अजीज़ मिस्र की जो बीवी थी जुलेखा, वो आप पर फरिफ्ता हो गई, और उसने इन्हें फिर आपकी बुराई की दावत दी और इन्हें जो कमरे में बंद करने का भी वाक्या सूरत में मज़कूर लिखा हुआ है, और आपने इसकी ये बदकारी की दावत ठुकराई और उस अज़ीज़ मिसर की बीवी ने आपको बदनामी से बचने के खातिर अज़ीज़ मिसर को बिलावस लाकर इन्हें जेल भिजवा दिया, और कैद खाने के अंदर जेल में भी आपने अपनी दावत और तौहीद का सिलसिला जारी रखा। ये इसमें एक बहुत खसूसी बात नज़र आती है सूरत के अंदर, जिसकी वजह से कैदी आपसे इज्जत करने लगे, दूसरे कैदी भी। बादशाह वक्त के ख्वाब की सही जब आपने ताबीर बताई तो उस वजह से सब जो कैदी थे वो आपसे और ज़्यादा एक आपको इज़्ज़त देने लगे और एहतराम करने लगे, तो और यहाँ तक कि बादशाह ने भी आपको अपने, फाइनली हम देखेंगे कि फिर अपने सारे ख़जाने, तिजारत और जो मुमलिकत थी उसका सबका मालिक बना दिया, आप ख़ुद मुख्तार हो गए। और जो मिस्र और उसके जो इजिप्ट के आसपास के इलाके थे, क्योंकि कैद की वजह से बहुत ज़्यादा वहाँ पे कुछ खाने पीने का नहीं था, तो लोग वहाँ से भी माइग्रेट करते करते यहाँ आना शुरू हो गए, और इसी वजह से आपके भाई भी गल्ला हासिल करने के लिए मिस्र आए थे। और एक दो मुलाकातों के बाद आपने उन्हें बता दिया कि मैं तुम्हारा भाई यूसुफ़ हूँ, और फिर आपके वालदैन भी मिस्र आ गए और यहीं आकर आबाद हो गए। तो इस सूरत में ये पूरी स्टोरी हमें मिलती है देखने के लिए। गौर करने की ये स्टोरी तो बिल्कुल इजीली हमें सूरत में मिलती है, लेकिन अगर हम इसका क्रक्स निकालें, इसका एक ख़ुलासा निकालें, क्योंकि ये ख़ुलासा कुरान हमारा चल रहा है, तो उस ये बे इस सूरत से हमें तकरीबन 13 के करीब नसीहतें मिलती हैं। 13 की पॉइंट्स अगर हम गौर करें कि सूरत में क्या क्या हमें नज़र आते हैं, तो सबसे पहले तो मुसीबत जो होती है वो कभी कभी ज़रिया राहत और नेमत भी होती है। कि यूसुफ़ अलैहिस्सलाम की जो किस्सा है, उसके शुरू में हमने देखा वो था तो बहुत ही परेशानियों वाला, उन्हें यहाँ तक कि कुएं में फेंक दिया, वो जाके ग़ुलामों की मंडी में एज अ स्लेव बिक गए, फिर औरतों के फितने में पड़ गए, फिर कितने साल जेल में उन्हें काल कोठरी में गुजारने पड़े, लेकिन अंजाम ये हुआ कि वो मिस्र के हुक्मरान बने और उन्हें दीनी और दुनियावी इज़्ज़त नसीब हुई। तो इस मुसीबत का फ़ाइनल जो उन्हें रिज़ल्ट मिला, फेट जो था उनको, बहुत अच्छा नेमत और राहत के सिलसिले में हुआ। दूसरी हमें की पॉइंट नसीहत जो इससे मिलती है वो ये कि हसद जो है वो एक बीमारी है, वो एक खौफनाक बीमारी है, सगे भाइयों में भी ये बीमारी पैदा हो सकती है, जैसे कि इस किस्से से पता चला। तीसरी थर्ड नसीहत हमें जो मिलती है, इखलाक और जो औसाफ होते हैं और जो तरबियत के मामलात होते हैं, कि अच्छे अखलाक, आला औसाफ और जो बेहतर तरबियत बहरहाल जो होती है वो अपने कभी ना कभी एक ना एक दिन एक रंग लाती है अपना। जैसे कि यूसुफ अलैहिस्सलाम की तरबियत एक अजीम जो मैग्नीफिसेंट बाप थे याकूब अलैहिस्सलाम, खुद नबी थे और उन्होंने की थी, और उन्होंने इतनी बेहतरीन तरबियत की थी कि हर जगह वो इवन दो स्लेव बने, एक कैदी बने, लेकिन प्रिजनर स्लेव या हर हाल में उन्होंने इस तरबियत की वजह से हर जगह इज़्ज़त पाई और लोगों को अपने सराउंडिंग में इज़्ज़त करने पे मजबूर कर दिया। फिर फोर्थ नसीहत जो हमें मिलती है कि दीन में जमे रहना चाहिए, यानी जिस तरह इस किस्से में हमने देखा कि जो इफ़त और जो इमानत और जो इस्तकामत, ये सारी जो भलाइयों का सरचश्मा है, ये मर्दों के लिए भी और औरतों के लिए भी, यूं ही दीन पर जो जमे रहने वालों को एक ना एक दिन इज़्ज़त ज़रूर एहतराम हासिल होता है। हकीकत और हक को जितना भी छुपाया जाए बिल आखिर वो ज़ाहिर होकर रहती है। तो जो दीन पर जमे रहते हैं, अपने हक पर जमे रहते हैं, वो एक ना एक दिन ज़रूर सुरखरू होते हैं। फिर फिफ्थ नसीहत हमें इससे ये मिलती है कि मर्दों और औरतों में इख्तलात यानी कि सेपरेशन बहुत ज़रूरी है। इसके हवाले से अगर हम गौर करें, तिर्मिज़ी और नसाई शरीफ में हदीस मौजूद है, जब मर्द और औरत तन्हाई में मिलते हैं तो उनके साथ तीसरा शैतान होता है। यहाँ तक कि हज़रत अहमद सरिंदी गालबन मुजद्दिद अलफ़सानी रहमतुल्लाह के हवाले से और किसी बुज़ुर्ग के हवाले से वो कॉल आता है कि एक अगर उनसे किसी ने पूछा, अगर मर्द क्या मर्द औरत को कुरान पढ़ा सकता है या दीन की तालीम दे सकता है, तो उन्होंने उसका जवाब दिया, जो भी थे अल्लाह वाले, उन्होंने जवाब दिया कि अगर पढ़ने वाला जुनेद बगदादी हो, पढ़ाने वाली राबिया बसरी हो, और जो पढ़ाया जा रहा है वो कुरान हो, और जिस जगह पढ़ाया जा रहा है वो बैतुल्ला हो, तब भी उन्हें पढ़ाने की इजाज़त नहीं। तो इससे पता चलता है कि मर्द और औरत के अंदर एक फितरी तकाजा अल्लाह ने रखा है, जो एक नेचुरल इंस्टिंक्ट है, जिसकी वजह से इन दोनों में इख्तलाफ, सेपरेशन ज़रूरी है और ये सूरत का भी एक मैसेज और नसीहत हमें मिलती है। अच्छा, फिर सिक्स नसीहत हमें इससे मिलती है, जो इखलाकी नजास्तें होती हैं, जो गंदगी होती है, उससे परहेज़ की ज़रूरत है। कि जो ज़ाते बारी पर ईमान है और जो अकीदे की पुख्तगी है और जो बुराइयों को और जो मुश्किलों को जो बर्दाश्त करना है, और ये इससे आसान हो जाता है ऐसा करने से। जो बंदा बुराइयों, जो इखलाकी, जो एथिकल और जो मॉरल वैल्यूज़ होते हैं, जो बंदा उनको ऑनर करता है और उनका ख़ास ख्याल रखता है, तो उस पर ये मुश्किलें भी आसान हो जाती हैं और ये उसे फील नहीं होती। फिर सातवीं नसीहत इसमें हमें ये मिलती है, जो मासीयत है वो मुसीबत से भी बेहतर है। कि अल्लाह की जो नाफरमानी है, मासीयत, वो बेशक कोई बंदा बुराई तो उठा ले लेकिन मासीयत में ना पड़े। जब अज़ीज़े मिस्र की बीवी ने बुराई का इर्तकाब ना करने की सूरत में जेल की धमकी दी थी, तो आपने मासीयत पर मुसीबत को तरजीह देते हुए अपने रब को पुकारा था। यूसुफ़ अलैहिस्सलाम ने, जब ज़ुलैखा ने कहा कि मैं तुम्हें जेल भिजवा दूंगी, तो यूसुफ़ अलैहिस्सलाम ने क्या कहा, ए मेरे रब, जेल मुझे इस बुराई से ज़्यादा महबूब है जिसकी दावत ये औरतें मुझे देती हैं। यानी कि आपने जेल को अपने ऊपर पसंद फरमाया। इवन दो इसके बारे में एक रिवायत में आता है कि नबी अलैहिस्सलाम ने फरमाया कि ये यूसुफ़ अलैहिस्सलाम का, यानी एक बढ़ाई और मर्तबा बयान करने के लिए, कि उनका ये उन्हीं का लेवल था कि उन्होंने जेल जाना पसंद किया। इसके बाद जब जेल से फाइनली निकाले जाने पे भी उन्होंने कहा, यूसुफ़ अलैहिस्सलाम ने कहा कि पहले उन औरतों को बोलो कि वो सच बताएं और मुझे मेरे कैरेक्टर को क्लीन करें, तब जाके मैं जेल से बाहर आऊँगा। और जेल में पहले जाने की दुआ की, और फिर निकलने के लिए भी पहले अपना कैरेक्टर की क्लैरिटी, जो अपनी पाकदामनी थी, उसे साबित करना मांगा। तो नबी अलैहिस्सलाम ने फरमाया कि मैं होता तो शायद मैं जेल से निकल जाता बाहर जब जाने के लिए। बहरहाल, कभी कभार हिकमत इसमें नबी अलैहिस्सलाम का बताना ये था कि हिकमत बताना मकसूद था, कि अपना अगर मुसीबत से बाहर आने का कोई रास्ता नज़र आ रहा हो तो आना ही बेहतर होता है, ज़ाहिर है। क्योंकि मुसीबत में इंसान रहता है, कि जैसे एक हदीस पाक में आता है, कादा यकूनू कादर यकून फ़करन कुफरा, कुछ इस तरह के अल्फाज आते हैं कि फ़कर जो बुराई होती है, फ़कर भी क्योंकि मुसीबत ही होती है एक इंसान पर, तो वो यहाँ तक कि इंसान को कुफर में तक पहुँचा देती है। लेकिन बहरहाल, ये यूसुफ़ अलैहिस्सलाम का मकाम था, उन्होंने जेल मांगी अल्लाह से, और इसीलिए एक फ़ारसी के अंदर मिसरा एक कुछ अरबाज़ अल्लाह वालों के बारे में आता है, कि जब किसी मुसीबत और बीमारी में मुब्तला होने की वजह से उन्हें ताज़ियत, यानी बुरा तकलीफ़ दी गई, तो उन्होंने इसका जवाब ये दिया, अल्हम्दुलिल्लाह बिमुसीबती गिरफ़्तार अमनहु बिमासियती, अल्लाह का शुक्र है मुसीबत में मुब्तला हूँ, मासीत गुनाह में, यानी कि गुनाह में मुब्तला नहीं हूँ। तो बहरहाल, ये अल्लाह वालों की निशानियाँ होती हैं, ये हम जैसे लोगों के बस की बात नहीं। फिर एट इसके अंदर हमें नसीहत ये मिलती है, कि सच्चा जो दाई होता है उसकी सिफात जो होती हैं, कि जिस तरह यूसुफ़ अलैहिस्सलाम ने जेल में भी दावत और तबलीग और इस्लाह और इरशाद का कोई मौका हाथ से जाने नहीं दिया। जो लोग आपसे यानी ख्वाब की ताबीर पूछने के लिए आए, उनको भी आपने पहले तौहीद की दावत दी, इसके बाद ख्वाब की ताबीर बताई। पहले उन्हें अल्लाह और उसके रसूल यानी बताया कि मैं नबी हूँ, मैं दीन की दावत देता हूँ, ये वो सारे जो आयात में आते हैं, और उसके बाद उन्होंने उसे ख्वाब की तावीर बताई, और आपकी दावत से मुतासर होकर उन लोगों ने एक रिवायत में आता है कि ईमान भी कबूल कर लिया, और यहाँ तक कि एक रिवायत में ये भी आता है कि ख़ुद जो मिस्र का बादशाह था वो भी बाद में इस्लाम ले आया था। फिर नाइन्थ नसीहत हमें जो मिलती है, कि जो दाई और जो पेशवा होता है, यानी कि जो लीडर होता है और जो लीड कर रहा होता है मुसलमानों में, ख़ास तौर से जिस तरह से दावत देने वाला या कोई आलिम हो या कोई आमिल हो या कोई आबिद होने का क्लेम करता हो, उसके लिए पाक दामनी यानी कि अपनी करेक्टर को पाक रखना, क्लीन रखना बहुत ज़रूरी होता है। जिस तरह के हज़रत यूसुफ़ अलैहिस्सलाम को कई साल बाद जब रिहाई नसीब हुई, तो आपने उस वक्त तक जेल से बाहर कदम रखने से इनकार कर दिया जब तक कि आपकी उसको करेक्टर को क्लीन नहीं किया जाता, और वो औरतें ख़ुद अपने जुर्म का एतराफ़ ना कर लें। तो बहरहाल, ये इनकी सिफा इससे हमें एक इसकी भी कैरेक्टर के क्लीन होने की भी नाइन्थ नसीहत मिलती है। टेंथ नसीहत हमें सब्र के फजीलत की मिलती है इससे कि जिस तरह यूसुफ अलैहिस्सलाम को कुएं की तारीकी से जेल की तन्हाई तक और उस अजीज़ मिस्र जिसने उन्हें ख़रीदा था उसके घर से लेकर फिर एंड फाइनली भाइयों को जब माफ़ करने तक आपने हर हर स्टेज पर यूसुफ अलैहिस्सलाम का जो सब्र का जो मैार था उसे कोई दूसरा नहीं पहुंच सकता। यहाँ यानी और फिर फाइनली एक 11 नसीहत ये देखें अगर हम कि इस किस्से से यूसुफ अलैहिस्सलाम की जो यही पाक दामनी और जो कैरेक्टर और जो मॉरल्स और जो एथिक्स के ऊपर इतनी बात चल रही है उनकी गवाहियाँ यानी शहादतें कई डिफरेंट फॉर्म्स में हमें नज़र आती हैं सूरत के अंदर तकरीबन 6 के करीब डिफरेंट फॉर्म्स में हमें नज़र आती हैं। पहली तो ख़ुद उनकी पाक दामनी की शहादत अल्लाह सुबहानहु तआला ने ख़ुद दी और दूसरी शहादत यहाँ तक के शैतान की है क्योंकि शैतान ने बारी ताला के सामने कसम खाकर कहा था तेरी इज्जत की कसम मैं सब इंसानों को गुमराह कर दूंगा सिवाय तेरे उन बंदों के जो इनमें से मुखलिस हैं। और ज़ाहिर है इसमें कोई शक की बात ही नहीं कि हज़रत यूसुफ़ अलैहिस्सलाम मुखलिस भी थे और मुंतखब थे अल्लाह के इसीलिए उन्हें राय रास्त से हटा नहीं सका और ख़ुद शैतान के अकॉर्डिंगली ये मुमकिन ही नहीं था जैसे उन्होंने कहा हज़ा बुरहान और रब्बी वाली आयत में के अंदर आएगा इसी सूरह यूसुफ में आया था। अच्छा फिर तीसरी शहादत हम देखते हैं कि ख़ुद हज़रत यूसुफ़ अलैहिस्सलाम ने दी कि मेरे रब मुझे जेल से ज़्यादा जेल ज़्यादा महबूब है उस बुराई से जिसकी तरफ ये औरतें मुझे बुलाती हैं। तो ये इनके लिए इनकी पाक दामनी की शहादत इन्होंने दी पहले अल्लाह ने दी फिर शैतान ने दी अब ये इन्होंने दी। और चौथी शहादत हम फिर इसी सूरत में देखते हैं इनकी पाक दामनी की अजीज़ मिस्र की बीवी की है कि उसने वाज तौर पर फिर जैसे पता चलता है सूरत में कहा अब हक वाज हो गया मैंने उसे फुसलाने की कोशिश की थी ये सच्चों में से है। और फाइनली पांचवी शहादत अजीज़ मिस्र के ख़ानदान के उस फ़र्द की है जिसने कहा था अगर कमीज़ आगे से फटी है तो ये सच्ची है और अगर यूसुफ़ माज़ाल्लाह झूठे हैं और अगर कमीज़ पीछे से फटी है तो ज़ुलैखा झूठी है और यूसुफ़ अलैहिस्सलाम सच्चे हैं। और ज़ाहिर है ये जब देखा गया कि कमीज़ पीछे से फटी हुई है तो उसे ऑब्वियसली पता चल गया कि क्रिमिनल ज़ुलैखा थी यूसुफ़ अलैहिस्सलाम नहीं थे। उनकी पाक दामनी की ये पांच डिफरेंट फॉर्म्स में इसी सूरत में शहादतें मिली। और फिर फाइनली एक सिक्स शहादत उन जो औरतों की है मिस्र की जिन्होंने अपने हाथ काट लिए थे उन्होंने अपने आपके जो किरदार की सवाई की गवाही देते हुए कहा था हमें यूसुफ़ के बारे में किसी बुराई का इल्म नहीं है। तो इस इन सब से यूसुफ अलैहिस्सलाम की पाकदामनी साबित होती है। लेकिन इस इन औरतों ने जिन्होंने हाथ काटने का हुक्म दिया था इसमें गौर करने के एक नुक्ता जो हम देखते हैं कि यहाँ पे लफ्ज़ आता है मा आज़ा बशर इन हुआ इल्ला मलकुन करीम कि ये कोई आम आदमी नहीं ये तो कोई मलकुन करीम है। इसमें एक गौर करने की बात यह पीछे जैसे गुजरा था जो मुनाफिकीन की बात चल रही थी पिछली सूरतों में सूरह तौबा वगैरह में और उससे पहले सूरह अनफाल में वहाँ पे हमने देखा था कि उनके बारे में आया कि जो जहन्नमी लोगों की निशानियों के बारे में लोगों को ये जो होते हैं इनके बारे में आया उलाएक कल अनआम के जानवर की तरह हैं। यहाँ पर इन्होंने फरमाया मा आज़ा बशरा इन हुआ इल्ला मलकुन करीम। तो इसमें एक नुक्ता गौर करने का यहाँ पर यह है अल्लाह ताला की तीन किस्म की मखलूक़ात हैं जो अकल और जिनको फ्री विल अल्लाह ने दिया है फ्री विल दिया या नहीं दिया लेकिन अल्लाह की ये जो तीन किस्म की मखलूक है एक वो है जो बिल्कुल जिसके अंदर गुनाह करने की बुराई की तरफ जाने की कोई कैपेसिटी ही नहीं है उसे फरिश्ता कहते हैं मलक कहते हैं अरबी जबान में या और दूसरे वर्ड्स भी आते हैं। और फिर एक तरफ जानवर है जो डंगर है जो जिसके अंदर कोई अच्छाई करने की कैपेसिटी ही नहीं है वो उसको ये भी नहीं पता वो अपना ही फिल्थ खा रहा होगा गद में बैठा होगा कुछ भी कर रहा होगा उसके अंदर सही और गलत को पहचानने की कोई तमीज़ ही नहीं होती कोई वो डिफरेंशिएट ही नहीं कर सकता उसे अनआम कहते हैं अरबी ज़बान में। तो पीछे मुनाफिकीन के बारे में हमने देखा अनआम का लफ्ज़ आया कि ये तो जानवर हैं डंगर हैं इनको तो इनके अंदर अच्छाई करने की कैपेसिटी ही नहीं है। और यहाँ पे हमने देखा इन हुआ इल्ला मलकुन करीम आया कि ये इतने अच्छे हैं कि ये तो फरिश्ते हैं यानी कि इसके अंदर तो कोई बुराई की सिफत ही नहीं है इंसान एक्चुअली बिल्कुल बीच में है। तो इनसे गौर करने से पता चलता है कि इंसान की एक वो वाहिद और जिन्नात अल्लाह ने ऐसी मखलूकात रखी हैं कि जिनके अंदर ये दोनों कैपेसिटीज़ हैं अगर ये अच्छाई पे उतर आता है तो इन हुआ इल्ला मलकुन करीम यानी कि ये फिर फरिश्तों को भी क्रॉस कर जाता है फिर इसका मकाम फरिश्तों से भी ऊँचा हो जाता है और अगर ये बुराई पर उतर आता है تو اس کا مقام پھر اولائے کا کل انعام جیسا، یعنی کہ جانوروں جیسا، بلکہ بلہم ازول، اس سے بھی نیچے، نچلے بدتر درجے میں پہنچ جاتا ہے۔ تو انسان کے اندر دونوں صفات ہیں، وہ ان قصوں سے، ان واقعات سے، اگر نصیحتوں سے کوئی سبق حاصل کرے اور اچھائی کی طرف جانا چاہے تو وہ فرشتے سے بھی اعلیٰ مقام حاصل کر سکتا ہے اللہ سبحانہ و تعالیٰ کی نظر میں، اگر برائی پہ جانا چاہے اور گندگی کی طرف جانا چاہے تو جانوروں سے بھی، اولائک کل انعام بلہم ازول، اس سے بھی بدتر، جانور سے بھی بدتر درجے پہ پہنچ سکتا ہے۔ پھر اس کے بعد 12th نصیحت، اس میں ہمیں یہ نظر آتی ہے کہ تقدیر جو ہے وہ بہر صورت غالب ہی رہتی ہے، اللہ کسی کو تکلیف میں مبتلا کرنے کا فیصلہ کر لے تو اس کی تقدیر کو، اس کی جو فیصلہ ہے وہ اٹل ہوتا ہے، اسے کوئی ٹال نہیں سکتا، اور اگر کسی کے ساتھ خیر اور عزت کا فیصلہ کر لے تو بھی اسے کوئی روک نہیں سکتا، وہ اسے مل کر رہتا ہے۔ اور فائنلی لاسٹ جو اس کے اندر ہم غور کریں تو 13 نصیحت عبرت کی ہے، کہ جو سورہ یوسف ہے اس کا اختتام اس آیت پہ ہوا کہ ان کے قصوں میں عقل مندوں کے لیے عبرت ہے۔ یہ قرآن، یعنی کہ قرآن کی طرف ریفر ہو رہا ہے، ایسی بات نہیں جسے خود بنا لیا جائے، بلکہ یہ ان کتابوں کی تصدیق کرنے والا ہے جو اس سے پہلے نازل ہوئی ہیں اور مومنوں کے لیے ہدایت اور رحمت ہیں۔ بالکل لاسٹ آیت جو ہم دیکھتے ہیں سورہ یوسف کی، لقد کانا فی قصصہم عبرۃ لأولی الالباب ما کان حدیثا یفترى ولکن تصدیق الذی بین یدیہ وتفصیل کل شیء وہدى ورحمۃ لقوم یؤمنون، کہ ہدایت ہے اور رحمت ہے ان لوگوں کے لیے جو عبرت حاصل کریں، مومنوں کے لیے خاص طور سے ظاہر ہے، کیونکہ وہ وہی ہوتے ہیں جو عبرت حاصل کرتے ہیں۔ تو یعنی کہ اس طرف ایک ایمفسس دیا گیا ہے کہ جو اللہ حضرت یوسف علیہ السلام کو کنویں سے نکال کر اور ایجپٹ کے، جو اس وقت کی موسٹ پاورفل سلطنت کے تخت پر بٹھا سکتا ہے، اس کے لیے کوئی وہ مشکل بات نہیں ہے۔ یہ ایک طرح سے نبی علیہ الصلوۃ والسلام کو بھی تسلی دی جا رہی ہے کہ وہ آپ پر بھی ایک دن بہت ہی اچھے وقت لائے گا، اور ان کے جو آپ کا جو دین ہے، جو آپ کا لایا ہوا حق دین ہے اور مذہب ہے، اس کو تمام دنیا کے دینوں پر غالب فرما دے گا۔ تو ان واقعات اور قصوں سے یقیناً ہم سب کے لیے نصیحتوں اور عبرتوں کی ضرورت ہے۔ دعائے اللہ ہم سب کو اس پر عمل کی توفیق عطا فرمائے۔ کل انشاءاللہ سورہ رات سے سٹارٹ کرنے کی کوشش کریں گے۔ سبحانک اللہم اشہد ان لا الہ الا استغفرک واتوب الیک، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔ السلام علیکم ورحمۃ اللہ۔